यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल भ्रमणमा रहनुभएका चिनिया राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आज उच्चस्तरीय भेटघाटमा। सभामुख सापकोटा र अध्यक्ष लीबीच हिजो प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता, समझदारी पत्रमा हस्ताक्षर। सत्ता गठबन्धनबीच सीट बाँडफाँडका विषयमा सहमतिको प्रयास जारी। सर्वपक्षीय छलफलबाटै सहमतिको प्रयास गरिने कार्यदल सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। निर्वाचन आचार संहितामा सबै राजनैतिक दलको बुझाई एउटै हुनुपर्नेमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको जोड़। निर्वाचन प्रणाली महँगो नभई उम्मेद्वार इमान्दार बन्न नसकेको उहाँको भनाई। र बेलायतका राजा चार्ल्स तृतीयद्वारा पहिलो पटक संसदमा सम्बोधन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाल भ्रमणमा रहनुभएका चिनिया राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुहुने भएको छ। उहाँले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ। त्यसै गरी राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हासँग उहाँले आजै भेटवार्ता गर्नुहुनेछ। यसै गरी उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँको आजै भेटवार्ताको कार्यक्रम तय भएको छ। आजै परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अध्यक्ष लीले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबीच हिजो साँझ संसद भवनमा भेटवार्ता भएको छ। प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ताका क्रममा नेपाल र चीनबीच संसदीय गतिविधि र उच्चस्तरीय भ्रमण बढ़ाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसअघि नयाँ बानेश्वर स्थित संघीय संसद भवन पुग्नुभएका अध्यक्ष लीलाई स्वागत गर्नुहुँदै सभामुख सापकोटाले मित्र राष्ट्र चीनका जनकंग्रेस स्थायी समिति अध्यक्ष ली नेपाल आउनु भएकोमा खुशी व्यक्त गर्नुभयो। हिजै साँझ सभामुख सापकोटाले अध्यक्ष लीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभयो। सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली नेपालको चार दिने भ्रमणका क्रममा हिजो अपरान्ह विशेष विमानबाट काठमाण्डु आउनु भएको हो। अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख सापकोटाले स्वागत गर्नुभएको थियो। प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुर स्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनर्निर्माण भएका संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अध्यक्ष ली यही भदौ 30 गते बिहिबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ। आगामी निर्वाचनमा एउटै क्षेत्रको सीटमा विभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनबीच सीट बाँडफाँडका लागि सहमतिको प्रयास जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा सहमतिको प्रयास भए पनि केही सीटमा विभिन्न दलको दावी परेकाले थप छलफल गर्नुपर्ने कार्यदलका सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। एउटै सीटमा दुई तीन पक्षले दावी गरेकाले त्यसको समाधानका लागि बैठकमा शीर्ष नेताहरूबीच द्विपक्षीय र त्रिपक्षीय छलफल भइरहेको र अन्त्यमा सबै लचिलो हुनुको विकल्प नरहेको मन्त्री कार्कीले बताउनुभयो।
निर्णय गरिहालिसकेको अवस्था छैन, तर निर्णयको नजिकमा सहमति पूर्ण तरिकाले छलफल अगाडि बढ़िरहेको छ। अहिलेको आवश्यकता सबैले लचिलो हुनुको विकल्प छैन, तथापि पनि दलहरूको अडान छ र ती अडानमा हामीले अलिकति सूक्ष्म ढंगले नै विश्लेषण गर्दै अगाडि बढेको अहिलेको अवस्था छ। अब एउटै सीटमा दुई तीन पक्षले दावी गरेको अवस्था छ, त्यसलाई हामीले समाधान गरेर एउटै गठबन्धनको उम्मेद्वार बनाउनुपर्नेछ।
सर्वपक्षीय छलफलबाटै सहमतिको प्रयास गरिने कार्यदल सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले बताउनुभयो। सत्तारूढ़ गठबन्धन दलबीच सीट बाँडफाँडको टुंगो लगाउन कार्यदल गठन गरिएकोमा कार्यदलले सम्पूर्ण विषय टुंग्याउन नसकेपछि शीर्ष नेताहरूलाई कार्यदलको प्रतिवेदन सहित समाधानका लागि जिम्मा लगाइएको छ। त्यसपछि गठबन्धन दलबीच सीट संख्याको टुंगो लगाउन निरन्तर रूपमा शीर्ष नेताहरूको बैठक पनि बस्दै आएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजमा युगौंदेखि जीवित रहँदै आएका लोक साहित्य एवं साहित्यिक निधिलाई संकलन गरेर बाहिर ल्याउनु पर्ने आजको आवश्यकता रहेको बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले हिजो काठमाण्डुमा आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्न सक्छन् भन्ने कुरालाई अनुवाद मार्फत विश्व सामु पुर्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो।
नेपाली समाजमा युगौंदेखि जीवित रहँदै आएका लोक साहित्य एवं साहित्यिक निधिहरूलाई संकलन गरेर बाहिर ल्याउनु पर्ने छ र नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्न सक्छन् भन्ने कुरालाई अनुवाद मार्फत विश्व सामु पुर्याएर प्रमाणित गर्नु पर्नेछ। यी सबै कुराको प्राज्ञिक विमर्श अध्ययन अनुसन्धान र प्रकाशन गरी नेपाल र नेपालीको बौद्धिक सम्पत्तिलाई विश्व सामु पस्कने कुरामा नेपाल प्रज्ञा प्रतिष्ठानले नेतृत्वदायी भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ।
राष्ट्रपति भण्डारीले देश तथा विदेशमा रहेर नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने साधकहरूलाई एकै ठाउँमा ल्याउन प्रज्ञा प्रतिष्ठानले गर्दै आएको नेतृत्वदायी भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। समारोहमा राष्ट्रपति भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माणको काम सम्पन्न भइसकेको र छिट्टै संचालनमा आउने कुराले आफूलाई हर्षित बनाएको पनि बताउनुभयो। पुरस्कार वितरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले नेपाली भाषा साहित्य र संस्कृतिका साथै नेपाली वाङ्मयका क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक समेत रहनुभएका मन्त्री श्रेष्ठले नेपाली वाङ्मयका क्षेत्रमा प्रतिष्ठानले अगाडि सारेका योजनाहरूमा सरकारको सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन नेपाली वृहत शब्दकोष निर्माण गर्नुका साथै नेपालका तमाम गौरवलाई विश्व सामु चिनाउन तस्विर संकलन गरिएको अंग्रेजी अनुवाद सहितको नेपाल इन इमेज नामक पुस्तक सार्वजनिक गरेको बताउनुभयो। कार्यक्रममा नेपाल प्रज्ञा पुरस्कारबाट 8 साधकहरू तथा राष्ट्रिय कविता महोत्सव 2079 विजयी कविहरूलाई पुरस्कृत गरिएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचार संहितालाई सत्तामा रहँदा र नरहँदा अर्को ढंगले नबुझिदिन राजनैतिक दलका नेतासँग आग्रह गर्नुभएको छ। राष्ट्रिय सभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारी सुरक्षा व्यवस्थापन लगायतका विषयमा आयोग पदाधिकारी र राजनैतिक दलसँगको अन्तर्क्रियामा उहाँले निर्वाचन प्रणाली महँगो नभई उम्मेद्वारले नै निर्वाचनलाई महँगो बनाएको बताउनुभयो। नेकपा एमाले संसदीय दलका उपनेता सुभाष नेमाङले निर्वाचन आचार संहितालाई कड़ाईसँग पालना गर्न र निर्वाचन घोषणा भएपछि व्यापक रूपमा भइरहेको कर्मचारीको सरूवालाई रोक्न आवश्यक रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले मन्त्रीमण्डलका सदस्य दल विशेषका प्रतिनिधि भएकाले राज्यको साधन स्रोतको दुरूपयोग नगरी निर्वाचन प्रचार प्रसारमा संलग्न हुन पाउनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डेले निर्वाचनमा शुद्धता कायम गर्न सके मात्र लोकतन्त्र फस्टाउने विचार व्यक्त गर्नुभयो। नेकपा एकीकृत समाजवादी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले समग्र व्यवस्थापन चुस्त भएमा मात्र निर्वाचनको सुन्दरता बढ़ने भएकाले निर्वाचन केन्द्र मतदाता मैत्री हुन आवश्यक रहेको बताउनुभयो। त्यस अवसरमा महिला प्रतिनिधित्वको समानुपातिक र समावेशी सुनिश्चितता निर्वाचन आचार संहिता कार्यान्वयन निर्वाचन पर्यवेक्षण र मतदाता शिक्षा लगायतका विषयमा छलफल भएको थियो। गृहमन्त्री बालकृष्ण खाँड र कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ। प्रचण्ड निवास खुमलटारमा हिजो भएको भेटवार्तामा मंगसिर 4 गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका साथै प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँडले जानकारी दिनुभयो। यस्तै नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनैतिक दलका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगति बारेमा पनि छलफल भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंगसिर 4 गतेको चुनाव देशको भाग्य एवं भविष्यको निर्माण गर्ने भएकाले देश बनाउनेका लागि मतदान गर्न आग्रह गर्नुभएको छ। नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस अधिवेशनलाई हिजो जनकपुर धाममा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले मुलुकमा स्थिरता, विकास, समृद्धि तथा राष्ट्रियताको रक्षाका लागि मतदान गर्नका लागि आग्रह गर्नुभयो। अध्यक्ष ओलीले एमालेको सरकार भएका बेलामा शान्ति, सुरक्षा, सुशासन, भ्रष्टाचारको नियन्त्रण तथा देशको भूमि रक्षाका लागि धेरै कार्य गरेको उल्लेख गर्नुभयो।
न्याय र समानतामा आधारित राष्ट्रिय त्यस एकताबाट सबै भूगोलका बासिन्दा, सबै पेसा व्यवसाय, सबै जाति भाषा धर्म संस्कृतिका जनता सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकियोस्।
एमाले सचिव रघुवीर महासेठ र नेपाल बुद्धिजीवी परिषदका मधेस प्रदेश अध्यक्ष बलराम सापकोटा लगायतले बुद्धिजीवीहरू देश बनाउने अभियानमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष म्यानमार र मलेसियाका लागि नवनियुक्त राजदूतहरू हरिशचन्द्र घिमिरे र डिल्लीराज पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त राजदूत घिमिरे र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले कोविड, डेंगू लगायतका रोगहरूबाट बस्न जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालना गर्नुपर्ने बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा जनस्वास्थ्यका विषयमा प्रदेश सभाको भूमिका सम्बन्धी दुई दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल सिन्हाले कोरोनाको नियन्त्रणसँगै हाल डेंगू लगायतका सरूवा रोग, विभिन्न संक्रामक रोग र नसर्ने रोगले समेत मानव स्वास्थ्यमाथि गम्भीर समस्या उत्पन्न गरिरहेको बताउनुभयो। अध्यक्ष तिमिल सिन्हाले यी सबै रोगहरूको नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले जलविद्युत आयोजनासँग जोड़िएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोप लगायतका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ। नेपाल हाइड्रो पावर एसोसिएशन र इन्टरनेशनल हाइड्रो पावर एसोसिएशनले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको हिजो उद्घाटन गर्नुहुँदै उहाँले जलविद्युत आयोजनाको दिगो विकासका लागि भरपर्दो र बलियो संरचना निर्माण गर्न, वातावरणलाई न्यून असर गर्दै प्रभावित समुदायको जीवनस्तरलाई गुणस्तरीय बनाउन सरकार लागि परेको बताउनुभयो। बाढ़ी पहिरोबाट प्रभावितका लागि नेपाल सरकारले सहायता सामग्री पाकिस्तान पठाउने निर्णय गरेको छ। भदौ 21 गते बसेको मन्त्री परिषदको निर्णय अनुसार प्रभावितका लागि सरकारका तर्फबाट सहयोग स्वरूप 2 करोड़ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको हो। पाकिस्तानमा बाढ़ी पहिरोका कारण ठूलो जनधनको क्षति भएको प्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। देशभर हिजो थप 179 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 2600 को पीसीआर र 2359 जनाको एन्टीजेन परीक्षण गर्दा 179 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 171 जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण मुक्त हुने दर 98.6% रहेको पनि मन्त्रालयले जनाएको छ। हाल देशभर 2271 जना सक्रिय संक्रमित रहेको र उनीहरूको होम आइसोलेशन, संस्थागत आइसोलेशन र आईसीयूमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ। देशभर 500 भन्दा बढ़ी सक्रिय संक्रमित भएको जिल्ला काठमाण्डु रहेको छ भने 200 भन्दा बढ़ी संक्रमित रहेको जिल्ला ललितपुर र चितवन रहेका छन्। गृहमन्त्री बालकृष्ण खाँड समक्ष मिटर ब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिश गर्न गठित कार्यदलले प्रतिवेदन पेश गरेको छ। गृहमन्त्री खाँडलाई कार्यदलका संयोजक डाक्टर भीष्म बहादुर भूषालले हिजो प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा 2289 उजुरी परेको उल्लेख गरिएको छ। उजुरी मध्ये 59 उजुरी फरफारक भइसकेका र 7 उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अन्य 7 प्रहरीद्वारा अनुसन्धान भइरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा एउटै व्यक्तिका विरूद्ध चार वा सोभन्दा बढ़ी उजुरी परेका आरोपितहरूको संख्या 33 रहेको र एकै व्यक्तिले 23 जना विरूद्ध मिटर ब्याजीको उजुरी दर्ता गरेको देखिएको छ। भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले आर्थिक समृद्धिका लागि कृषिलाई विशेष प्राथमिकतामा राख्नुपर्ने सोचका साथ नमूना कृषि फर्म संचालनमा ल्याएको छ। कृषि पशुपालन फलफूल तरकारी खेतीका लागि गाउँपालिकाले शुरू गरेको फर्म उदाहरणका लागि र जिल्लाका कृषकलाई कृषिमा आकर्षित गर्नका लागि भएको आमचोक गाउँपालिकाले जनाएको छ। गणेश विष्टको रिपोर्ट।
गाउँपालिकाका नागरिकलाई स्वरोजगार बनाउने तथा कृषि क्षेत्रमा नमूना गाउँपालिका बनाउने उद्देश्यले करिब 60 लाख सरकारी लागतमा घारे सामुदायिक फर्म सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले 120 रोपनी जग्गा भाड़ामा लिएर माछा पालन, कागती खेती, बाख्रा पालन, फलफूल तथा तरकारी खेती लगाएको छ। अहिले फर्ममा काम गर्नका लागि 3 जना कर्मचारी समेत नियुक्ति गरिएको छ। लगानीको आधारबाट फर्मबाट आएको आय स्रोतलाई गाउँपालिकाको आय स्रोतको रूपमा लिइने जनाइएको छ। गाउँपालिका अध्यक्ष अशोक राई,
तरकारी खेतीको कुरा, फलफूल खेतीका कुरा, पशुपालनका कुराहरू गाउँपालिका आफैले पनि सञ्चालन गरेर नमूनाको रूपमा कृषकहरूलाई अध्ययन अवलोकन गर्न मिल्ने सक्ने खालको एउटा फर्म सञ्चालन गर्नुपर्छ भन्ने अवधारणाका साथ यो सञ्चालन भएको हो।
सड़क विद्युत जस्ता विकासका पूर्वाधारले मात्र जनताको आर्थिक स्तर वृद्धि हुन नसक्ने भएकाले गाउँपालिका आफैले लगानी गरेर कृषि फर्मको शुरूआत गरेको हो। कृषकहरूको मनोबल उच्च राख्न तथा अन्य कृषकहरूलाई व्यावसायिक रूपमा लाग्न उत्प्रेरण मिल्ने गाउँपालिका कृषि शाखा प्रमुख भूमिश्वर यादवले बताउनुभयो।
रोजगार बढाउन र यहाँको किसानहरूको मनोबल उच्च राख्न एउटा उदाहरणीय कामको लागि प्रोत्साहन स्वरूप यो एउटा फर्मको स्थापना भएको हो।
गाउँपालिकाले नमूना फर्म सञ्चालन गरेपछि अन्य कृषकहरू पनि व्यावसायिक खेती गर्न उत्सुक भएका छन्। गाउँपालिकाले कृषि पशुपालन तथा अन्य विभिन्न योजनाहरू सञ्चालन गरेर रोजगारी सिर्जना गरेपछि स्थानीय खुशी भएका छन्। विदेशमा गएर दुःख गर्नुभन्दा स्वदेशमै बसेर काम गर्दै सिप सिक्न पाउँदा उत्साहित भएको स्थानीयको भनाइ छ। स्थानीय समीक्षा मगर र शिवराज राई,
खुसी नै लाग्छ अब घरमा बसिराख्नु भन्दा यहाँनिर काम रोजगार पाएको छौँ, घर नजिकको काम विकट ठाउँमा रोजगार दिनुभएको छ।
रोजगारको सिर्जना त यो अत्यन्त राम्रो नि, अब यहाँ बेरोज बस्नेले अब बेला बेलामा रोज पाएकै छ। यो त अब राम्रो गरौँ, यसरी गरौँ, एउटा नमुनाको रूपमा यसलाई अब सञ्चालन गरेर देखाइदिउँ भन्ने सोच चाहिँ ठुलो छ।
गाउँपालिकाले थालेको यो काम प्रशंसा योग्य रहेको स्थानीयले बताएका छन्। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बेलायतका राजा चार्ल्स तृतीयले पहिलो पटक संसदलाई सम्बोधन गर्नुभएको छ। बेलायतकी महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाका रूपमा घोषणा गरिएको हो। सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उहाँले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँले महारानीको उत्तराधिकारीका रूपमा पाएको महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारीहरू आफूमा हस्तान्तरण गरिएको पनि बताउनु भएको छ। चीनका राष्ट्रपति शी जिनपिङले सप्ताह कजाकिस्तान र उज्बेकिस्तानको भ्रमण गर्नुहुने भएको छ। कोरोना भाइरस महामारीको प्रारम्भिक दिनपछि उहाँको यो पहिलो विदेश भ्रमण भएको बेजिङले जनाएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सेप्टेम्बरमा हुन लागेको सांघाई सहयोग संगठन शिखर सम्मेलनमा आफ्ना पाकिस्तानी समकक्षी शहबाज शरीफ, चिनिया राष्ट्रपति शी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने अपेक्षा गरिएको छ। शिखर सम्मेलन यही महिनाको 15 र 16 गते उज्बेकिस्तानको समरकन्दमा हुँदैछ।
मानव विकास सूचकांकमा नेपाल गत वर्षको तुलनामा एक स्थान तल झरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले विश्वभरका 191 वटा देशहरूको मानव विकास प्रतिवेदन सार्वजनिक गरेकोमा नेपाल 143 स्थानमा रहेको उल्लेख छ। प्रतिवेदन अनुसार विश्वभर नै मानव विकास सूचकांक ओह्रालो लागेको छ। सन् 2021-22 विश्वभर नै मानव विकासमा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार नेपालले 0.602 अंक हासिल गर्दै 143 स्थानमा रहेको छ। प्रतिवेदनले नेपालको प्रति व्यक्ति खुद राष्ट्रिय आमदानी 38,077 अमेरिकी डलर रहेको औल्याएको छ। सन् 2020-21 नेपाल 142 स्थानमा रहेको थियो। त्यसै गरी नेपालीहरूको औसत आयु 68.4 वर्ष रहेको प्रतिवेदनले उल्लेख गरेको छ। प्रतिवेदनले नेपालमा धनी र गरीब बीचको दूरी समेत बढ़दै गएको देखाएको छ। नेपालमा पहिलो पटक विद्युतीय गाड़ीहरूको मेला आयोजना हुने भएको छ। आगामी असोज 6-9 गतेसम्म मेलाका लागि अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अटोमोबाइल डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सरकारले अटो आयातमा प्रतिबन्ध लगाए पनि विद्युतीय सवारी एक्सपो गर्न लागि बताउनुभयो। नाडाका अनुसार हाल विद्युतीय गाडीले 10% बजार हिस्सा ओगटेको छ। अबको 5-6 वर्षमा 50% भन्दा बढी हिस्सा ओगट्ने अनुमान नाडाले गरेको छ। नाडाले आयोजना गरेको नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागी भएको प्रदर्शनी मेला काठमाडौँको भिरकुटी मण्डपमा आयोजना हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण सम्पन्न देशकै ठूलो सोलर फार्मबाट उत्पादित 25 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ। 1 वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ विक्रम सम्बत 2075 वैशाख 14 गते शिलान्यास गरिएको फार्मबाट 3.5 वर्षमा लक्ष्य अनुसार 25 मेगावाट विद्युतको परीक्षण उत्पादन भएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो। फार्मबाट उत्पादित विद्युत विद्युत नगरपालिका 6 स्थित देवीघाट जलविद्युत केन्द्र मार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ। सरकार र निजी क्षेत्रको साझेदारीमा यही भदौ 28 गते काठमाडौँमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुने भएको छ। आर्थिक समृद्धिका लागि नव परिवर्तन र उद्यमशीलता भन्ने नाराका साथ आयोजना हुने सम्मेलनले युवाहरूलाई उत्पादन र स्वरोजगारमा जोड्नुका साथै नेपालमै उद्यमी बनाउन प्रोत्साहित गर्ने उद्देश्य राखेको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो। सम्मेलनको प्रायोजन गर्ने सन्दर्भमा आयोजित समझदारी कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकारी किरण कुमार श्रेष्ठले युवाहरूलाई उद्यमी बनाउन आवश्यक बिउ पुँजी तालिम र यस्तै खाले सम्मेलन आयोजना गर्न बैंक सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। 77 जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिब 500 जना युवाहरू सम्मेलनमा सहभागी हुनेछन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपाल 6 संस्करणको साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशाला त्रिपुरेश्वरमा सोमबार साँझ भएको समूह चरणको अन्तिम तथा दोस्रो खेलमा पाहुना टोली श्रीलंकालाई 6-0 गोलले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो। जीतसँगै 2 खेलबाट 6 अंक बनाएको नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा पुगेको हो। नेपालले पहिलो खेलमा भूटानलाई 4-0 गोलले पराजित गरेको थियो। हारसँगै श्रीलंका प्रतियोगिता बाहिरिएको छ। समूह बीबाट नेपालसँगै समूह उपविजेताको रूपमा भूटानले पनि सेमी फाइनलमा स्थान बनाएको छ। एकपक्षीय खेलमा पहिलो हाफमा 4 गोल गरेको नेपालले दोस्रो हाफमा 2 गोल थपेको थियो। नेपालको जीतमा अमिषा कार्कीले 2 गोल गर्नुभयो। रश्मि कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी र दीपा शाहीले 1-1 गोल गर्नुभयो। 7 टोली सहभागी प्रतियोगितामा समूह एबाट भारत र बंगलादेशले सेमी फाइनलको यात्रा तय गरिसकेका छन्। मालदिव्स र पाकिस्तान भने च्याम्पियनशीपबाट बाहिरिसकेको छ। अब भारत र बंगलादेश बीचको खेलपछि आउने नतिजाले नेपालको सेमी फाइनल प्रतिद्वन्दीको टुङ्गो लाग्नेछ। यसैगरी नेपालकी रक्षक निशा थोकरले श्रीलंका विरूद्ध राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गर्नुभएको छ। उहाँ 75 मिनटमा पुनम मगरको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो।
रमेश टमटा खेल समाचारका साथमा अब थप खेल समाचार। नेपाली राष्ट्रिय अण्डर 17 फुटबल टोलीले फाइनलमा आफ्नो स्थान पक्का गरेको छ। गैराती सम्पन्न खेलमा श्रीलंकालाई 6-0 गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। खेल शुरू भएदेखि नै नेपालले श्रीलंकालाई दबावमा राख्दै पहिलो हाफमा 4 गोलको अग्रता लिएको थियो। अब नेपालले फाइनलमा भारतसँग सामना गर्नेछ। भारत सेमी फाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही पहाड़ी भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियस रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:48 भयो भने सूर्यास्त भरि साँझ 6:12 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल भ्रमणमा रहनुभएका चिनिया राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्सु आज उच्चस्तरीय भेटघाटमा सभामुख सापकोटा र अध्यक्ष लिबीच हिजो प्रतिनिधि मण्डल स्तरीय भेटवार्ता समझदारी पत्रमा हस्ताक्षर। सत्ता गठबन्धन बीच सीट बाँडफाँडका विषयमा सहमतिको प्रयास जारी। सर्वपक्षीय छलफलबाट सहमतिको प्रयास गरिने कार्यदल सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। निर्वाचन आचार संहितामा सबै राजनैतिक दलको एउटै बुझाइ हुनुपर्नेमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको जोड़। निर्वाचन प्रणाली महँगो नभई उम्मेद्वार इमान्दार बन्न नसकेको उहाँको भनाई। र बेलायतका राजा चार्ल्स तृतीयद्वारा पहिलो पटक संसदमा सम्बोधन। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।